रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। मुलुकको समृद्धिका लागि सृजनात्मक र रचनात्मक ढंगले अघि बढ़नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। यही फागुन 23 गतेदेखि 60 वर्ष माथिका सबै नागरिकलाई कोरोना विरूद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीद्वारा जानकारी। मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण गरिँदै भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा र भारत र चीनबीच वास्तविक नियन्त्रण रेखामा संयमता अपनाउँदै दुई देशबीच वार्ता जारी राख्ने विषयमा सहमति। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले गौरवपूर्ण इतिहास बोकेका पूर्वजका भावनालाई मनमा राखेर राष्ट्र निर्माणमा अग्रसर हुन सबैलाई आह्वान गर्नुभएको छ। नेपाली सेनाको मुख्यालय जंगी अड्डा काठमाण्डुमा हिजो आयोजित स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल विषय गोष्ठीको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सृजनात्मक र रचनात्मक ढंगले राष्ट्र निर्माणमा अघि बढ़नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले विभिन्न बहानामा मुलुक पछाडि परिरहने कुरालाई स्वीकार गर्न नसकिने बताउनुभयो। प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध तुल्याउन आफूले गर्नुपर्ने र अरू क्षेत्रबाट गरिने कामका बीच पनि तालमेल मिलाउन सहयोग गर्न र संयोजन गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले अप्रत्याशित रूपमा हुने विपत्तिलाई सामूहिक प्रयासबाट निस्तेज तुल्याउँदै सेवा दलबाट उत्पादित जनशक्ति सेवा परोपकार शान्तिका लागि सधैँ तत्पर र कर्तव्यनिष्ठ भई अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले सेवा दलबाट उत्पादित अनुशासित र वफादार जनशक्तिलाई आपतकालीन एवं संकटका अवस्थामा पनि विकास र समृद्धिका कार्यक्रममा समेत परिचालन गर्न सकिने बताउनुभयो। सरकारले यही फागुन 23 गतेदेखि 60 वर्ष माथिका सबै नागरिकलाई कोरोना विरूद्धको खोप लगाउने भएको छ। त्यसका लागि फागुन 16 गतेभित्र आफ्ना स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्याङ्क संकलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीले जानकारी दिनुभयो। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका स्थित पञ्चनगर स्वास्थ्य चौकीको हिजो भवन शिलान्यास गर्नुहुँदै मन्त्री त्रिपाठीले कतिपय विकसित देशले समेत पैसा तिरेर पनि कोरोना खोप पाउन नसकिरहेको उल्लेख गर्नुहुँदै आफूहरूको विशेष पहलबाट खोप प्राप्त गर्न सफल भएको बताउनुभयो। एक अर्को प्रसंगमा मन्त्री त्रिपाठीले लुम्बिनी र गण्डकी प्रदेश जोड्ने गरी दाउन्ने खण्डको विकल्पमा संसारकोट दुम्कीबास सड़क निर्माणका लागि केन्द्रीय योजनाका रूपमा सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो। सड़कका लागि बजेट विनियोजन भई काम शुरू भइसकेको समेत उहाँले जानकारी गराउनुभयो। सरकारले खरिद गरेको 10 लाख मात्रा कोरोना भाइरस विरूद्धको खोप हिजो काठमाण्डु आइपुगेको छ। भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटसँग किनेको 10 लाख मात्रा हिजो काठमाण्डु ल्याइएको हो। सरकारले 20 लाख मात्रा खोप खरिदका लागि भुक्तानी दिइसकेको र बाँकी खोप समेत छिट्टै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। ल्याइएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखिएको र यही फागुन 23 गतेदेखि प्राथमिकताका आधारमा चरणबद्ध रूपमा लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले सोही कम्पनीबाट उत्पादित 10 लाख मात्रा खोप भारत सरकारबाट अनुदान स्वरूप प्राप्त गरी खोप अभियान सञ्चालन गरिरहेको छ। नेपालमा कोरोना भाइरसको संक्रमणबाट हिजो थप 121 जना निको भएका छन्। यो सँगै संक्रमणबाट निको हुने संख्या 2,69,876 पुगेको छ। हिजो देशभर 3,325 वटा नमूनाको पीसीआर परीक्षण गर्दा 80 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने संख्या 2,73,431 पुगेको छ। 1,494 सक्रिय संक्रमित मध्ये 52 जनाको आईसीयू र 10 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। प्रदेश नम्बर 1 को प्रदेश सभाको हिजोको बैठकमा प्रदेश सरकार विरूद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। प्रदेश सभाका सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश सभा सदस्य एवं अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोलाई नेपालको संविधानको धारा 188-44 तथा प्रदेश सभा नियमावली 2074 को नियम 129(1) बमोजिम दर्ता भएको प्रदेशका मुख्यमन्त्री शेरधन राई विरूद्धको अविश्वासको प्रस्ताव नियम 129(4) बमोजिम सदनमा पेश गर्ने अनुमति दिनुभएको थियो। हिजो अपरान्ह 2 बजे बोलाइएको बैठक 3:55 शुरू भई करिब 6 मिनट सञ्चालन भएको थियो। अविश्वास प्रस्ताव दर्ता भएपछि यही फागुन 20 गते 1 बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको सभामुख भण्डारीले सदन समक्ष जानकारी गराउनुभयो। बैठकमा सरकारका प्रतिनिधि एवं सत्ता पक्षका सदस्यहरूको भने उपस्थिति थिएन। यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीले निलम्बित सांसद सदनमा उपस्थित भएसम्म बैठक सञ्चालन गर्न नहुने आफूहरूको अडान रहेको बताउनुभयो। नेकपा दाहाल नेपाल समूहका प्रदेश इन्चार्ज एवं प्रदेशसभा सदस्य भीम आचार्यले मुख्यमन्त्री राई विरूद्धको अविश्वास प्रस्ताव दर्ता भएको लामो समयसम्म संसदमा पेश हुन नदिएर सरकारले आफ्नो आयु लम्ब्याएको आरोप लगाउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधि सभा विघटन गरिएको बताउनु भएको छ। प्रेस संगठन नेपालले हिजो कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनअदालतमै जाने भनेर विघटन गर्नु परेको स्पष्ट गर्नुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभाको पुनस्थापना हुनुपर्ने बताउनु भएको छ। नेपाल प्रेस युनियन सप्तरीले हिजो राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधि सभा तत्काल पुनस्थापना हुनुपर्नेमा जोड़ दिनुभयो। नेता पौडेलले विघटन गरिएको प्रतिनिधि सभाको विरोधमा कांग्रेसले पनि आन्दोलन गरिरहेको बताउनुहुँदै लोकतन्त्र र गणतन्त्र रक्षा गर्नका लागि प्रतिनिधि सभा पुनस्थापना जरूरी रहेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीले प्रदेश सरकार विरूद्ध ल्याइएको अविश्वासको पक्षमा मतदान गर्ने बताउनु भएको छ। नेपाल प्रेस युनियन मोरङद्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले यस सम्बन्धमा नेपाली कांग्रेस प्रदेश संसदीय दलले निर्णय गरी अविश्वासको पक्षमा मतदान गर्ने स्पष्ट पार्नुभयो। नेता सिटौलाले संसद विघटन गलत रहेको पार्टीको निर्णय स्पष्ट रहेको भन्नुहुँदै यसका विरूद्ध देशव्यापी रूपमा आन्दोलन र विरोधका कार्यक्रम सञ्चालन भइरहेको पनि बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 MHz साथसाथै व्यान 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण गरिने भएको छ। सुरुङमा पहिलो पटक पानी उठाएर परीक्षण गरिएको 8 महिनापछि आज पुनः परीक्षण गर्न लागि हो। सुरुङमा पहिलो पटक पानी पठाएर परीक्षण गरिएको 8 महिनापछि आज पुनः परीक्षण गर्न लागि हो। गत असारमा सुरुङमा पानी पठाएको 10 दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो। सुरुङमा आवश्यक सुधार गरेपछि परीक्षण गर्न लागि खानेपानी मन्त्रालयका प्रवक्ता रितेश साक्यले बताउनुभयो। बिहान 11 बजेबाट पानी पठाउन शुरू गरिने उहाँले जानकारी दिनुभयो। सुरुङको अवस्था ठिक भई सुन्दरी जलमा रहेको प्रशोधन केन्द्रमा पानी आएपछि उपत्यकामा वितरण शुरू हुने उहाँले जानकारी दिनुभयो। भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण हालसम्म 95% लगभग सकिएको र आगामी 3 महिनाभित्र सञ्चालनमा आउने जनाएको छ। विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण करिब सबै आइसकेकाले अब प्राविधिक उपकरण जडानको काम बाँकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो। पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्ग मुनि सुनको जलहरी राख्नु अघि चाँदीको जलहरी मर्मतका लागि क्षमा पूजा शुरू भएको छ। क्षमा पूजामा 96 नेपाली ब्राह्मण र दक्षिण भारतबाट आमन्त्रण गरिएका 25 ब्राह्मण सहित शनिबारदेखि 121 ब्राह्मणले क्षमा पूजा शुरू गरेका र बुधबारसम्म क्षमा पूजा गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो। रणबहादुर शाहको पालामा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल पञ्चामृत लगायत पशुपतिनाथलाई चढ़ाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेकाले चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागि छ। पशुपति क्षेत्रमै कालीगढ़ राखेर नेपाली सेनाको सुरक्षासहित 1 हप्तामा सुनको जलहरी राख्ने गरी निर्माण शुरू भएको कोषका सदस्य सचिव डाक्टर ढकालले जानकारी दिनुभयो। कर्णाली प्रदेशका पाँच जिल्लामा 50-50 शैयाका अस्पताल निर्माणको प्रक्रिया अघि बढ़ेको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको 1,50,00,000,000 रूपियाँको लगानीमा कर्णालीका हुम्ला, डोल्पा, दैलेख, रूकुम पश्चिम र सल्यानमा 50-50 शैयाका अस्पताल निर्माण हुने भएका हुन्। सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले कर्णालीका पाँचवटै जिल्लामा अस्पताल निर्माण अघि बढ़ाएको कार्यालयका सब इन्जिनियर चन्द्र खड्काले बताउनुभयो। उहाँका अनुसार आगामी 3 वर्षभित्र अस्पताल निर्माण सम्पन्न हुनेछ। जुम्लाको चन्दननाथ नगरपालिकाका 10 वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको छ। स्थानीय सरकारको पहलमा आधारभूत स्वास्थ्य सेवा पाउन थालेपछि सामान्य स्वास्थ्य उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यताबाट स्थानीय मुक्त भएका छन्। सागर परियारको रिपोर्ट।
सामान्य बिरामी हुँदा मेडिकलको महँगो औषधि किन्नुपर्ने र अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने बाध्यता थियो। भनेको बेला अस्पतालमा डाक्टर नभेटिने र समयमै उपचार नहुने समस्या पनि थियो। तर स्थानीय सरकार आएपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन हुनु सबै नागरिकका लागि खुशीको कुरा हो। चन्दनाथ नगरपालिका छ कि सम्झना कठायत। गाउँ गाउँमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अभियानकै क्रममा चन्दनाथका 10 ओडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिएको छ। सरकारले निशुल्क दिने 35 र नगरपालिकाले खरिद गरेको 29 औषधि गरी 64 औषधि निशुल्क वितरण गरिन्छ। भर्खरै सञ्चालन भएको स्वास्थ्य केन्द्रबाट नियमित रूपमा रुगाखोकी, झाडा पखाला लगायतका विभिन्न खाले उपचार भइरहेको स्वास्थ्य केन्द्रकी एएनएम सृष्टि महतको भनाइ छ। आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि चन्दनाथ नगरपालिकाले चालु आभामा 70 लाख बजेट छुटाएको छ। स्थानीय सरकार सञ्चालन भएको 3.5 वर्षमै कर्णालीकै पहिलो स्थानीय तहका रूपमा चन्दनाथ नगरपालिका पूर्ण आधारभूत स्वास्थ्य युक्त नगर बनेको छ। आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन पश्चात नगरभित्रका गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्ग लगायत सबै व्यक्तिले सहज रूपमा स्वास्थ्य सेवा पाउने मेयर कान्तिका सेजुवालको विश्वास छ।
स्वास्थ्यको पहुँच वृद्धि भयो, सम्पूर्ण नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि भयो। स्वास्थ्य विज्ञान प्रतिष्ठान छ, अन्य हाम्रा 3 हेल्थ पोस्ट, 5 अहिले भर्खर सञ्चालन हुन गइरहेका स्वास्थ्य सेवा केन्द्र र 1 सहरी स्वास्थ्य क्लिनिकले हाम्रा 10 नागरिकहरूलाई सरल र सहज ढंगले सेवा प्रवाह गर्ने कुरामा पनि म विश्वस्त छु।
आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले चन्दनाथका 20,000 बढी नागरिक प्रत्यक्ष रूपमा आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन्। सागर परियार, रेडियो नेपाल, जुम्ला।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रालेक, पाउद्वार, मोहरे डाँडा लगायतका पर्यटकीय क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने मोटरेबल पुल निर्माण गरिने भएको छ। सन्दीप शर्मा रिजालको रिपोर्ट।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थल खोप्रालेक, पाउदर एवं मोहरे डाँडा लगायतका क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने मटरेबल पुल निर्माणका लागि शिलान्यास भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ मार्फत पुल निर्माण हुन लागेको हो। उक्त मटरेबल पुलले पाउदर क्षेत्रका बासिन्दालाई केन्द्रीय सड़क सञ्जालसँग जोड्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पनि पर्यटकीय क्षेत्रको भ्रमणका लागि सहजता प्रदान हुने पाउदरका युवा प्रदीप तिलिजाले बताउनुभयो।
फाइदा लुट्न सक्छ, मोटरेल पुलमा हिँड्न पाउँछन् र खोपरा खैर ट्र्याकहरूलाई धेरै सजिलो, आन्तरिकदेखि लिएर बाहिर टुरिज्महरू हिँड्नको लागि राहत दिनेछ।
पुलको शिलान्यास गर्दै निवर्तमान प्रतिनिधि सभा सदस्य भूपेन्द्र बहादुर थापाले पुल निर्माणका क्रममा कुनै समस्या आएमा आफूलाई खबर गर्न बताउनुभयो।
लागत इस्टिमेट अनुसारको काम भएको छ कि छैन भन्ने कुरामा प्राविधिकहरूले ख्याल गर्नु होला र उपभोक्ताहरूले पनि त्यसमा चाहिँ ध्यान दिनु होला। गुणस्तरीय काम चाहिँ हामीले गर्नुपर्छ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले गुणस्तरीय किसिमका पुल निर्माण गरी अन्य ठाउँमा उदाहरण दिन मिल्ने काम गर्न ठेकेदार कम्पनीलाई अनुरोध गर्नु भएको थियो।
कुन निर्माण व्यवसायले बनाएको राम्रो र नमुना पुल बनेको छ भन्ने कुरा चाहिँ हामीले प्रचार प्रसार गर्न पाइयोस्।
जिल्ला आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख मिनबहादुर बानियाले पुरानो सम्झौता अनुरूप 2078 साउन 24 गते सम्पन्न हुनुपर्ने भए पनि प्राविधिक समस्या एवं कारणले पुलको शिलान्यास गर्न ढिला भएको बताउनुभयो।
सम्पन्न हुनुपर्ने 78 साल साउन 24 गते हो, लगभग जनसङ्ख्या
पुल 3,22,00,000 लागतमा निर्माण हुन लागेको पुलको लम्बाई 25 मिटरको हुनेछ।
भारतसँग झण्डै 145 किलोमिटर खुला सिमाना रहेको झापामा पाँचवटा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट बीओपी स्थापना गरिएको छ। मेचीनगरको नकलबन्दा, तिरिङ, भद्रपुर तीनमा महेशपुर, झापा गाउँपालिकाको पन्थापाड़ा र गौरीगंज गाउँपालिकाको आमगाछीमा स्थापना गरिएको बीओपीको हिजो एकैसाथ उद्घाटन गरिएको छ।
मेरो अनलाइन क्लास बिचमै रोक्यो।
हो र बाबु, खै के भएछ हेरौँ त। ए, डाटा पो सकिएछ। ला, ब्यालेन्स पनि छैन। अब के चाहिँ गर्ने होला?
के कामको बिचमा तपाईँको डेटा सकियो अनि ब्यालेन्स पनि छैन? अब चिन्ता छाडी लिनुहोस् एनसेल डेटा सरपति #9988#1# डायल गरी ब्यालेन्स कम भएको बेलामा दुई दिन मान्य 300 MB डेटा प्याक सापट्टि लिनुहोस् र आफ्नो चलिरहेको काम पुनः चलाउनुहोस्। थप जानकारी 9988
Y for yak, Z for zebra.
एनसेल आज भोलि सधैँसँगै।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा एलएस सीमा संयमता अप्नाउँदै दुई देशबीच वार्ता जारी राख्ने विषयमा सहमति भएको छ। दुई देशबीच ब्याङगोङ तालबाट सैनिक हटाउने प्रक्रिया सहज रूपले पूरा भएकोमा खुशी व्यक्त गरिएको छ। भारतीय रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा परिस्थितिलाई स्थिरतापूर्वक नियन्त्रणमा राख्न सहमतिबाट आएको प्रस्ताव व्यवस्थित तरिकाले अगाडि बढ़ाइने, जसले गर्दा संयुक्त रूपमा सीमा क्षेत्रमा सद्भाव कायम राख्न सकियोस् भनी उल्लेख गरिएको छ। म्यानमारमा सैनिकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाएपछि फेसबुकले त्यहाँको सेनाको समाचार साइट बन्द गरिएको छ। म्यानमारका सेनाले गत नोभेम्बरमा भएको आम निर्वाचनमा व्यापक धाँधली भएको भन्दै प्रजातन्त्रवादी नेत्री आङ सान सू की, राष्ट्रपति विन मिन्ट लगायत वरिष्ठ नेताहरूलाई नियन्त्रणमा लिएका कारण त्यहाँ दिनहुँ व्यापक प्रदर्शन भइरहेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी जुलाईको अन्त्यसम्ममा बेलायतका सम्पूर्ण वयस्कले कोरोना भाइरस विरूद्धको खोप लगाउन पाउने बताउनु भएको छ। बेलायतमा हाल तीन वयस्क मध्ये एकजनाले मात्र खोप लगाउन पाएका छन्। यसैबीच विश्वभर गत 24 घण्टामा 3,11,000 भन्दा बढ़ी कोरोना भाइरसका संक्रमित थपिएका छन्। हालसम्म 24,77,000 भन्दा बढ़ीले संक्रमणकै कारण ज्यान गुमाएका छन् भने 8,72,56,000 भन्दा बढ़ीमा संक्रमण निको भएको छ। विश्वभर हालसम्म 11,19,52,000 संक्रमित भएका छन् भने 2,21,56,000 सक्रिय संक्रमित रहेको जनाइएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बुटवल फूलबारीदेखि पाल्पा र रूपन्देहीको संगम स्थल नुवाकोट गढ़ी जोड्ने सिद्धार्थ केबल कारको आइतबार शिलान्यास गर्नुभएको छ। बुटवलदेखि उत्तर पश्चिम नुवाकोट जोड्ने केबल कार सिद्धबाबा केबल कार प्रालीले निर्माण गर्न लागेको हो। सिद्धार्थ केबल कारको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रूपन्देहीलाई विकासका हिसाबले मुलुककै नमूना जिल्ला बनाउने र त्यसको लागि आर्थिक स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले पछिल्लो 30 वर्षमा रूपन्देहीमा भएका विकास प्रयासलाई अध्ययन गर्नुपर्ने उल्लेख गर्दै रूपन्देही जिल्लाले विकासको रोल मोडेलको भूमिका खेल्ने समेत उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले तिनाउ र दानव नदीको वरिपरि निर्माण थालिएको कोरिडोर, लुम्बिनीको गुरु योजना, बुटवल मेडिकल कलेज लगायतका राष्ट्रिय महत्वका आयोजना पूरा हुँदा रूपन्देहीको विकासले काँचुली फेर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले कालीगण्डकी डाइभर्सनको डीपीआर आगामी असार मसान्तसम्म सम्पन्न हुने उल्लेख गर्दै सो आयोजना विकासको अनुपम नमूना बन्न सक्ने बताउनुभयो। 2 किलोमिटर लम्बाईको केबुल कार निर्माण गर्न 80 करोड़ रूपियाँ लागत अनुमान गरिएको सिद्धार्थ केबुल कार प्रालीका अध्यक्ष राजेन्द्र सिंह गुरुङले जानकारी दिनुभयो। सिद्धार्थ केबुल कार प्रालीमा बुटवल क्षेत्रका 50 जना उद्यमीहरूको लगानी रहेको छ। सिभिल ब्याङ्कको 10 वार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्नुका साथै मर्जरका लागि बाटो खुला गर्ने निर्णय गरेको छ। आइतबार सम्पन्न ब्याङ्कको 10 वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई 8% दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि 0.42% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा 800 रूपियाँले वृद्धि भएको छ। नेपाल सुनचारी व्यवसायी महासंघले शुक्रबार तोलामा 88,200 कारोबार भएको छापाबाल सुन आइतबार प्रति तोला 89,000 कारोबार भएको जनाएको छ। आइतबार बजारमा चाँदी तोलामा 25 रूपियाँले बढेर 1,330 रूपियाँमा कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
सफल राम श्रेष्ठ इटालीमा जारी एफआईएस अल्पाइन विश्व स्किङ च्याम्पियनसिपका लागि छनौट भएका छन्। च्याम्पियनसिपको स्लोनमा छनौट चरणमा सहभागी मध्ये 44 स्थानमा रहँदै सफल राम अन्तिम चरणमा पुग्न सफल भएका हुन्। छनौटमा एफआईएस 330.21 अङ्क जोडेका थिए। च्याम्पियनसिपमा भाग लिने सफल राम झण्डै 10 दिन अघि आयोजना स्थल पुगेका थिए। छनौट दुई चरणमा भएको थियो। पहिलो चरणमा सहभागी 112 मध्ये दोस्रो चरणका लागि 50 खेलाडी छनौट भएका थिए। 62 खेलाडीले प्रतिस्पर्धा पूरा गर्न सकेनन्। पहिलो चरणमा 49 स्थानमा रहँदै छनौट भएका सफल रामले दोस्रो चरणमा सुधार गरेका थिए। विश्व स्किङ संघको वेबसाइटमा उल्लेख भए अनुसार सफल राम दोस्रो चरणमा 44 स्थानमा रहन सफल भएका थिए। दक्षिण एसियाली राष्ट्रबाट 2 खेलाडी सहभागी थिए, जसमा भारतीय खेलाडी मोहम्मद आरिफ खानले प्रतिस्पर्धा पूरा गर्न सकेनन्। अब दक्षिण एसियालीबाट सफल राम मात्र प्रतिस्पर्धा गर्नेछन्। फ्रेन्च क्लब पीएसजीका युवा स्टार किलियन एम्बाबेको करियरको विषयले फ्रेन्च राजनीतिमा पनि प्रवेश पाएको छ। एम्बाबेले लिग वान छाट्ने कुरा चलिरहँदा फ्रान्सका खेलकुद मन्त्रीले भने एम्बाबे फ्रेन्च लिगमै रहनु आवश्यक रहेको बताएका छन्। गत हप्ता च्याम्पियनसिप लिग अन्तिम 16 उनले बार्सिलोना विरुद्ध उसकै घरेलु मैदान नौ क्याम्पमा ह्याट्रिक गर्दै टीमलाई महत्वपूर्ण जित दिलाएका थिए। सोही समयदेखि एम्बाबेको चर्चा छनै चुलिएको छ। पीएसजीले नेमारलाई क्लबमै राख्नका लागि सम्झौता लम्ब्याएको छ, तर एम्बाफेसँग भने कुनै नयाँ सम्झौता भइसकेको छैन। एम्बाफेले भने एक खेलबाट आफ्नो भविष्यबारे हतार निर्णय लिनु मूर्खता हुने र आफू पीएसजीमा एकदम खुसी रहेको बताउँदै आएका छन्। भारतले इङ्ल्यान्ड विरुद्धको T20 सिरिजका लागि टिमको घोषणा गरेको छ। भारतले विराट कोहलीको कप्तानीमा 19 सदस्यीय टिमको घोषणा गरेको हो। भारतले घोषणा गरेको टिममा 3 खेलाडीले पहिलो पटक मौका पाएका छन्। ब्याट्सम्यान सूर्य कुमार यादव, विकेट किपर ब्याट्सम्यान ईशान किशन र अलराउन्डर राहुल टियाटिया पहिलो पटक T20 टिममा परेका छन्। उनीहरूले 2020 आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यस्तै टिममा रोहित शर्मा, भुवनेश्वर कुमार, ऋषभ पन्त र वरुण चक्रवर्ती टिममा फर्किएका छन्। भारतले घरेलु मैदानमा इङ्ल्यान्डसँग 5 खेलको T20 सिरिज खेल्नेछ। T20 सिरिज मार्च 12 शुरू हुनेछ।
अजय बम खेल समाचारका साथमा अब मौसम। आज प्रदेश एक गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही, बाँकी भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 24.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.2 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 81%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22-24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:35 भयो भने सूर्यास्त भरे साँझ 6 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकको समृद्धिका लागि सृजनात्मक ढंगले अघि बढ़नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। यही फागुन 23 गतेदेखि 60 वर्ष माथिका सबै नागरिकलाई कोरोना विरूद्धको खोप लगाइने, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीद्वारा जानकारी। मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण गरिँदै भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा, र भारत र चीनबीच वास्तविक नियन्त्रण रेखामा संयमता अपनाउँदै दुई देशबीच वार्ता जारी राख्ने विषयमा सहमति। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।